फ्रिडम फोरमको प्रस्तुति फ्रिडम चौतारी पोडकास्टको यो अर्को अङ्क। फ्रिडम चौतारी पोडकास्टमा हामी निरन्तर नेपालमा 10 वर्षसम्म चलेको माओवादी सशस्त्र युद्ध द्वन्द्वको समयमा नेपाली प्रेसमाथि भएका ज्यादती र द्वन्द्वको आडमा भएका ज्यादतीमा संलग्नमाथि कारबाही नहुँदा मौलाइराखेको दण्डहीनताको विषय केलाइरहेका छौँ। सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यपछि पनि नेपाली प्रेस डर, धम्की, राजनीतिक प्रभाव अनि आग्रह पूर्वाग्रहको शिकार भइराखेको छ। द्वन्द्वकालीन चुनौती र शान्ति प्रक्रिया पछिका चुनौतीहरू रूपमा फेरिएका छन्, तर सारमा प्रेस स्वतन्त्रताका हिसाबले अवस्था लगभग उस्तै छ। आज हामी द्वन्द्वकाल, सङ्कटकाल र 2063 सालको बृहत शान्ति सम्झौता पछिको कालखण्डमा नेपाली प्रेसले तुलनात्मक रूपमा कुन अवस्थाबाट समय गुजारिराखेको छ भन्ने विषयमा छलफल गर्दैछौँ। किनकि नेपाली प्रेस दण्डहीनताले प्रशय पाएकै कारण उकुस मुकुस अवस्थाबाट गुज्रिराखेको छ। द्वन्द्वका बेला भएका ज्यादतीमा संलग्नहरू दण्डित भएका छैनन् र पीडितले अझै न्याय पाउन सकेका छैनन्। यो पृष्ठभूमिमा नेपाली प्रेसमाथिको दबाव र अङ्कुश विगतमा कस्तो थियो र अहिले कस्तो छ? प्रेस स्वतन्त्रता विरुद्धका निर्मम प्रहारमा संलग्नहरू दण्डित नहुनु र न्याय हार्दै जानुको पीडा पीडित पत्रकारका परिवारले अहिले कसरी भोगिराखेका छन्? अवस्था कस्तो छ? यिनै प्रश्नमा आज हामी नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरीसँग छलफल गर्दैछौँ। द्वन्द्वकाल 52 सालपछिको नेपालको द्वन्द्वकाल, त्यससँग बिचमा लागेको सङ्कटकाल माघ 19 पछि, अनि समग्रतः लोकतान्त्रिक आन्दोलनभन्दा पछाडिको यो लोकतान्त्रिक अभ्यासको पत्रकारिता, सबैतिर हामी कहिले पनि दण्डहीनताको कालखण्डबाट बाहिर निस्किन सकेर नेपाली प्रेस भनेर भन्छ नि, त्यति बेला तपाईँले जस्तो पत्रकारिता गर्दै गर्दा अथवा त्यति बेला पत्रकार महासङ्घको नेतृत्व सम्हाल्दै गर्दाको अनुभवले कस्तो थियो दाइ त्यो द्वन्द्वकालीन पत्रकारिताको अनुभव?
द्वन्द्वकालको पत्रकारिता चाहिँ विशेष गरिकन 3 ध्रुवमा थियो भनौँ न। एउटा मेन स्ट्रिम पत्रकारिता एकै ठाउँ थियो, त्यहाँ अब वामपन्थी धार अथवा प्रजातन्त्रवादी धार भन्ने थिएन। त्यो निरङ्कुश शासनतन्त्रको विरुद्धमा भएको सबै जनमतलाई प्रतिनिधित्व गर्ने खालको मीडिया एक ठाउँमा थियो। त्यो सङ्गठनको रूपमा भए पनि, तपाईँको पेसाका रूपमा भए पनि, अथवा व्यक्ति पत्रकारको रूपमा भए पनि, सबै एकै ठाउँ एउटै छानामुनि थियो। र अर्को थियो तपाईँको राज्य नियन्त्रित सञ्चार माध्यमहरूको एउटा धार, जसले चाहिँ सरकारको प्रोपोगन्डा गर्थ्यो, सरकारकै प्रचारबाजी गर्थ्यो, यथार्थभन्दा फरक खालको विवरणहरू प्रस्तुत गर्थ्यो, जसले जनतालाई दिग्भ्रमित पार्ने, उत्तेजित बनाउने पनि काम गरिरहेको थियो। अप्रत्यक्ष रूपमा त्यसले आन्दोलनलाई मद्दत पुर्याएको थियो भनौँ न। र अर्को चाहिँ अब पत्रकारिता भनेर दावी गरिएको तर असलियतमा पत्रकारिता थिएन, त्यो माओवादीले सञ्चालन गरेको आफ्नो प्रोपोगन्डा मेकानिजम, जसलाई उनीहरू पत्रकारिता भन्थे, तर त्यो पनि उनीहरूको अब हिंसाको बढाइ चढाइ गर्ने, हिंसालाई चाहिँ सफलताको कथा बनाउने, बहादुरीको इतिहास बनाउने, हिंसालाई चाहिँ तपाईँको सबभन्दा ठुलो यो परिवर्तनको सशक्त माध्यम, प्रभावकारी माध्यम र एकमात्र विकल्प भनेको हिंसा हो भन्ने खालको प्रचारबाजी गर्ने एउटा पत्रकारिता थियो होइन। यो 3 किसिमका चरित्रका पत्रकारिता थिए। तर अल्टिमेटली तपाईँको के भयो त्यसको निचोड आन्दोलनको उतार चढावसँगै भन्दाखेरि, मेनस्ट्रिम पत्रकारिता जसले बहुमतलाई नेतृत्व गर्थ्यो त्यसले जित्यो। त्यो दुवै थरी, त्यो हिंसाको पक्षधर, निरङ्कुश तन्त्रको पक्षधर पत्रकारिता पनि, पत्रकारिता भनिएका भए पनि उनीहरू पनि फेरि पनि मूल पत्रकारितामा फर्किनु पऱ्यो। त्यो द्वन्द्वको जुन कालखण्ड भन्नुभयो, द्वन्द्वको कालखण्डको यी प्रवृत्तिहरू पछि आएर मूल प्रभावमा मिसिए र पछि आएर तपाईँको त्यो मिसिए पनि अर्को स्वरूपको समस्या के भयो भन्दाखेरि, पत्रकारहरूलाई सेल्फ सेन्सर बनायो त्यो राजनीतिक संलग्नताले। पत्रकारहरू राजनीतिक सङ्गठनको सदस्य हुने, त्यो ह्याङओभरबाट बाहिर नआउने, पत्रकारिताका आधारभूत मापदण्ड, आचार संहिता, त्यसका मूल्य मान्यता संस्कृतिहरूलाई व्यवस्था गर्ने र राजनीतिक दलको उद्देश्यका लागि बढी काम गर्ने खालको चरित्र पत्रकारितामा त्यतिखेर सँगसँगै उठ्यो होइन। र त्यो चाहिँ अहिले तपाईँको कम हुने, व्यावसायिक पत्रकारिताको स्पेस बढ्दै जाने होइन कि, दलीय प्रभाव, दलीय चरित्रले पत्रकारितालाई दुःख दिइरहेछ।
आजका दिन पनि हामी त्यही कालखण्डबाट पेरिफेरीमा घुमिरहेका छौँ।
तपाईँको पत्रकारिता भनौँ न, अब पहिला चाहिँ अब साप्ताहिक पत्रिका थियो, दैनिक पत्रिकाहरू, ठुल्ठुला संस्थाहरू बने, त्यसपछि रेडियोहरू आए, रेडियोपछि अब अहिले अनलाइन मिडियाको व्यापक उपस्थिति छ। अब अनलाइन मिडियाको उपस्थितिभित्र के छ त्यो हेर्न पर्छ, त्यो अर्कै पक्ष भयो। तर सङ्ख्याको हिसाबले, पत्रकारको जनशक्तिको हिसाबले धेरै ठुलो समुदाय पत्रकारको बनेको छ। तर त्यहाँनिर हेर्नुभयो भनेदेखि यो दलीय दबाब, दलीय प्रभाव र मेरो भाषामा भन्छ दलीय धम्की र दखल छ पत्रकारिताको मूल प्रवाहलाई। व्यावसायिक पत्रकारिताको जुन आधारभूत चरित्र, आधारभूत संस्कार, आधारभूत मान्यता मूल्यहरू हो, त्यसलाई राजनीतिक दलको तर्फबाट दबाब छ, अब नजानिँदो किसिमले दखल छ र एक किसिमको धम्की पनि भइरहेछ। किनभने तपाईँले राजनीतिक दलसँग नजिक देखाएर पत्रकारिता गर्ने कुनै पनि पत्रकार साथीले इन्डिपेन्डेन्ट इन्फर्मेसन दिन सक्दैन, ऊ निष्पक्ष हुनै सक्दैन। त्यो निष्पक्ष नहुने ठुलो समुदायलाई राजनीतिक दलका भातृ सङ्गठनहरूले पत्रकारको रूपमा सङ्गठित गरेका छन्। नेपाल पत्रकार महासङ्घ हाम्रो छात्र सङ्गठन भनिरहेको छौँ हामीले, अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएको संस्था होइन, 60-70 वर्षको इतिहास भएको संस्था, त्यसको सदस्य मात्रै भएर पत्रकारिता गर्नलाई हाम्रो साथीहरूले पुगेका छैन। उनीहरूलाई पत्र काङ्ग्रेसको हुनु परेको छ, एम नेकपाको हुनु परेको छ, नेकपाभित्र 10 तारिकका वामपन्थी पाहाडको हुनु पऱ्यो, रङको हुनु पऱ्यो, लिङ्गको हुनु पऱ्यो, सम्प्रदायको हुनु पऱ्यो। यी सब यसरी विभक्त हुँदाखेरि राजनीतिक दलको एउटा, अघि मैले भने अब यी अघि हामीले चर्चा गरेका यी विभिन्न समुदाय र परिचयको पहिचानको पनि पत्रकारिताको मूल प्रभावलाई अप्ठ्यारो पाइरहेको छ अहिले।
तपाईँले भनेको अनुभव गरिराखेको कालखण्डमा त्यति बेला आग्रह, पूर्वाग्रह, दबाब जे सस्तो भए पनि पत्रकारिता गर्दै गर्दा निर्मम प्रहारको शिकार भएका पत्रकारहरूको हकमा चाहिँ हामीले आजका दिनसम्म पनि केही गर्न सकेनौँ है।
अब एउटा लेभलमा एक खालको सहयोग गऱ्यौँ हामीले, जस्तो कि त्यसको समन्वय मैले गरेका छु होइन, हामी पूर्व सभापतिहरू 3-4 साथीहरू, द्वन्द्वमा मारिएका पत्रकारहरू जसलाई पत्रकार महासङ्घले पत्रकार भनेर चिन्यो, तिनका परिवारलाई भन्दा पनि तिनका छोराछोरीलाई उनीहरूको पठन पाठनको लागि चाहिँ एउटा व्यवस्था भएको छ। र तीमध्ये आधाभन्दा बढी नानीहरूले स्नातक तहसम्मको पढाइ सकेर उनीहरू आफ्नो आफ्नो क्षेत्रमा लागिसकेका छन्। बाँकी भएका बच्चाहरू पढिरहेछन्। त्यसलाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको समन्वयमा उनीहरूको स्कुल खर्च व्यवस्था भएको छ र उनीहरू बाँकी सबैले स्नातक गर्छन्। त्यो पार्टमा चाहिँ गैर सरकारी तहबाट भनौँ न, यसलाई अनौपचारिक तह क्षेत्रबाट चाहिँ सहयोग पुगेको छ। तर राज्यले पीडित परिवारलाई, अरू पनि द्वन्द्व पीडित परिवारलाई गरे जस्तै अथवा गर्न बाँकी छ भने गर्नुपर्छ उनीहरूलाई पनि, द्वन्द्व प्रभावित परिवारलाई गर्नुपर्ने भनौँ न आर्थिक सहयोग, उनीहरूको रोजीरोटीको लागि बन्दोबस्त गरिदिने, र त्योभन्दा पनि ठुलो कुरो कानुनी रूपमा न्याय दिने,
पीडकलाई दण्डित गर्ने प्रश्नमा केही भएन,
हो दण्डहीनताको कुरालाई अन्त्य गरेर कानुनी उपचार दिने र त्यसलाई ठेगान लगाउने र उनको रोजीरोटीको र जीविको पाचनको बन्दोबस्त गर्नुपर्ने कुरामा चाहिँ हामीले केही पनि गर्न सकेका छैनौँ। अरू क्षेत्र गैर पत्रकार परिवारलाई पनि र पत्रकार परिवारलाई पनि, त्यसमा चाहिँ तपाईँको पहिला भनौँ न, मैले म सभापति हुँदै अथवा मभन्दा अगाडिका सभापति, मभन्दा पछिका साथीहरूले पनि विभिन्न किसिमले पहल गर्नु हो। अब हिंसात्मक द्वन्द्वको नेतृत्व गरेको त्यतिखेरको नेकपा माओवादीका शीर्षस्थ नेताहरूसँग हामीले प्रत्यक्ष कुरा गर्ने पटक पटक, उहाँहरू सत्तामा जानुको पालो गरिकन प्रधानमन्त्री हुनु, उहाँहरूसँग पनि अरू पार्टीका प्रधानमन्त्रीहरूसँग पनि हामीले एकदम सोझो कुरा गरेको। त सबैले हामीले के भन्यो भने एउटा स्वतन्त्र न्यायिक आयोग बनाइदिनुहोस् जसले यो द्वन्द्वका आलमा भएका, पत्रकारिता क्षेत्रमा भएका दखल, दमन, उत्पीडनका जति पनि घटना त्यसको निष्पक्ष छानबिनुहोस्, त्यसको एउटा रिपोर्ट दिनुहोस् र उनीहरूलाई न्याय दिनुहोस् भनेर हामी सबैलाई भनेको। हेर्नुहोस् सबैले आश्वासन दिनुभयो, कोही आश्वासन कमजोर होइन, प्रतिस्पर्धा थियो आश्वासन दिनमा, तर कसैले सिन्को पनि भान्नु भएन। त्यो दिन आज पनि त्यस्तै छ।
पीडाको अवस्था त तुलनात्मक रूपमा राज्य सत्ता सञ्चालनमा पुगेका होला नि, शक्तिशाली पदमा पुगेका छन्, भूमिकामा पुगेका छन्, राजनीतिक आस्थासँग विचारसँग गएर जोडियो। तर पीडित सञ्चारकर्मीको परिवार अथवा उसमा आश्रितको घर दैलोमा गएर हेर्दाखेरि चाहिँ अलिकति विकराल अवस्था छ। हामीले अथवा त्यो त्यति बेलाको द्वन्द्वरत पक्षले अथवा राज्यले अथवा कोही कसैले पनि केही पनि गर्न सकेन। त्यो पृष्ठभूमिमा चाहिँ
उनीहरूले अब व्यक्तिगत रूपमा समाजले सपोर्ट गरेर पारिवारिक रूपमा जे सक्यो गरे त्यो गरिरहेको छ, तर राज्यको तर्फबाट संस्थागत सपोर्ट चाहिन्थ्यो नि, त्यो देखिँदैन।
यो 62-63 जनआन्दोलन पछाडि त त्यो चित्र फेरिनु पर्ने थियो, चित्र र चरित्र दुवै फेरिनु पर्ने थियो त्यो मामिलामा,
फेरिनु पर्थ्यो। तर चित्र र चरित्र जुन भन्नु त्यो फेरिनु पर्ने थियो, तर भयो के भने दुवै चरित्र हाबी भयो क्या। आश्वासन दिने केही पनि नगरिदिने, त्यो दुवै चरित्र भयो नि। त्यो दुवै चरित्रले गर्दाखेरि एक त सत्तामा बस्ने नेताहरूको पनि छवि त्यही किसिमको बन्दै गयो र पीडित परिवारले पनि न्याय पाउन सकेन। दुईवटा क्षति भयो मैले हिसाब गर्दाखेरि।
अब यो द्वन्द्वरत कालखण्डका घटनाहरूलाई न्यायिक तवरबाट निरूपण गर्नको लागि भनेर 7-8 वर्षको सकसपूर्ण राजनीतिक कसरतपछि चाहेर नचाहेर आयुक्त बने, दुईवटा आयोग बन्यो, सत्यनिरूपण अथवा बेपत्ता, त्यसमा पनि पत्रकार महासङ्घ आफैले अथवा अनौपचारिक रूपमा औपचारिक रूपमा थुप्रै उजुरीहरू परेका छन्, किटानी गरिएको छ कारवाहीको लागि। कम्तीमा त्यो फाइल त खोल्न सकिन्थ्यो अथवा त्यसलाई त प्रक्रियामा लैजान सकिन्थ्यो, ती आयोगहरूले पनि गर्न सकेनन्।
म त आयोगलाई पनि दोष दिन चाहन्न, किनभने उहाँहरूको आफ्नो लेभलमा दायित्व होला, उहाँहरूको जवाबदेता होला, कुरा भयो भने त्यो हिसाब गर्न सकिन्छ। तर त्यो भन्दा ठुलो कुरो के भने सबै क्षेत्रलाई राजनीतिले दबाबमा राख्यो कि, ती आयोगहरूलाई पनि राजनीतिक क्षेत्रले राजनीतिक नेतृत्वले उनलाई काम गर्न दिएन। त्यो आयोगहरूको उपस्थितिलाई आफ्नो पक्षमा क्यास गर्ने काम प्रयास भयो भने
जन्मिँदैखेरि ती आयोगहरू राजनीतिक आस्थाबाट माथि आउन सकेनन्।
त्यहाँ भएका पदाधिकारीहरू काम गर्न चाहनुहुन्थ्यो होला, उहाँहरूलाई म दोष लाउँदिनँ, उहाँहरूको नियतमा म क्वेसन गर्न सक्दिनँ, तर उनीहरूलाई प्रोफेसनली काम गर्ने मौकै दिएन। म त्यसो भन्छु किनभने त्यहाँ गएका उजुरीहरू खालि सामान्य नागरिकका पत्रकारको मात्रै थिएन नि त, त्यहाँ गएका उजुरीहरू त सत्तामा बस्ने मान्छेको विरुद्धमा थियो, प्रधानमन्त्री भएका मान्छेको विरुद्धमा थियो होला, मन्त्री भएका मान्छेको विरुद्धमा थियो होला, हिंसाको मुभमेन्टको नेतृत्व गर्ने मान्छेको थियो होला, त्यतिखेर हिंसा दबाउनु पर्छ भन्ने सत्ताको नेतृत्वमा बस्ने मान्छेको थियो होला। यी सबै कुराले गर्दा के गर्यो भन्दाखेरि अर्काको नाकतिर अम्लो ठडाउँदाखेरि उसले पनि मतिर नाक अम्लो ठडाउँछ भन्ने त्राही भयो सबैलाई। त्यो त्रासको कारणले गर्दाखेरि आफू जोगिनका लागि सबैलाई भिक्टिमाइज गरिहाल्छ। मैले बुझाएछु त्यही गर्नुहोस् आज पनि।
यो अवस्था कति समयसम्म जाला? एउटा कम्तीमा त्यो अध्याय अथवा त्यो दण्डहीनता अन्त्यको अध्याय त एउटा कालखण्डमा गएपछि त बिट मार्नै पर्ने हुन्छ नि, व्यवस्थापन त गर्नै पर्ने हुन्छ नि। समाजभित्रको असन्तुष्टि यसरी पुतपुताइराख्यो भनेदेखि अथवा पीडितहरूले कहिले पनि न्याय नपाउने, पीडकहरू छाती फोलेर हिँडिराख्ने अवस्था आयो भनेदेखि त्यति बेला अन्तर्राष्ट्रिय कानुनहरू आकर्षित होलान् अथवा समाज आकर्षित होला, परिवार आकर्षित होला। त्यो एउटा त्यसलाई चाहिँ निरूपणको बाटोमा जाँदै गर्दाखेरि के गर्यो भने निकास निस्किन्छ जस्तो लाग्छ यहाँलाई?
अब यसमा गर्नुपर्ने कुरा, यसको निकास निस्किने भनेको तपाईँको शान्तिपूर्ण ढङ्गले, न्यायपूर्ण ढङ्गले न्यायको बाटोबाट अथवा सरकारका राज्यका अन्तर्गत प्रणालीहरू एजेन्सीहरूको माध्यमबाट यसको निराकरण हुनुपर्ने हो, निदान हुनुपर्ने हो, होइन? तर स्वाभाविक रूपमा चासो राखेर यसको निदान गर्नुपर्छ, यसलाई टुङ्ग्याउनुपर्छ भनेर जस जसको टाउकोमा दायित्व छ उनीहरूलाई चासो छैन, उनीहरूलाई चिन्तै छैन। पहिलो कुरा राज्यका अङ्गहरूलाई भने मैले, र राज्यको राज्य सञ्चालनको नेतृत्वमा बसेका नेताहरूलाई यो विषयप्रति कुनै पनि चासो छ भन्ने कुरा आजसम्म देखिएन। नभए एउटा न एउटा केस त सल्टिँदै जान्थ्यो नि त, एकैचोटि हजारौँ नसल्टियो भने एउटा दुइटा हुँदै गएको देखिन्थ्यो, भएन थियो। अर्को कुरो भनेको तपाईँको न्यायालयले गर्ने न्याय, न्यायालयले पनि तपाईँको यस्ता कुराहरूमा न्याय दिन सकेको देखिँदैन। हेर्नुहोस् हामीसँग भएको यिनै दुईवटा उपाय हो। अब योभन्दा तेस्रो उपाय भनेको के त, अब हामी फेरि त्यसको त्यसमाथि न्याय गर भनेर हिंसामा जाने त, जो हिंसाबाट पीडित छ उसले मलाई न्याय दे भनेर कानुनी रूपमा शान्तिपूर्ण ढङ्गले फर्मल च्यानलहरूबाट विभिन्न माध्यमहरूबाट
गुहार
माग्ने, ध्यान आकर्षण गराउँदा कोही सुन्दैन भने त्यसले पनि हतियार बोक्ने त, त्यो त होइन। त्यस कारण शान्तिपूर्ण ढङ्गले गर्ने कुरा सरकारका एजेन्सीहरूले, सरकारले, राजनीतिक दलहरूले र तपाईँको न्यायालयले न्याय दिनुपर्ने, ती सबै निकायहरू तपसिलको कुरामा बढी इन्गेज देखिन्छन्। द्वन्द्वलाई निमिट्याउने रूपमा द्वन्द्वको ईश्वरलाई टुङ्ग्याउनुपर्छ भन्ने कुरामा चासो देखिँदैन।
अब यो दण्डहीनताको कुरो गर्दै गर्दाखेरि हिजोका दिनमा हामीले पत्रकारिता गर्दाखेरि यो अवस्था थियो, आज चाहिँ हामीले संविधान सभाबाट संविधान पनि जारी गरेर मुलुकमा उठेका राजनीतिक एजेन्डाहरू सबै सम्बोधन गरिसक्यौँ, अब चाहिँ सहज परिस्थिति भनेर भन्न सक्ने त्यो वातावरण पनि बनेन हिजोका दिनमा र आजको दिनमा तुलना गर्दा। हिजो के थियो, आज के फरक आएर पत्रकारिता गर्दै गर्दा?
अब हिजो तपाईँको मारि नै हाल्ने हो कि भन्ने चिन्ता थियो, अलिक कसैले आएर तपाईँलाई झ्याप्पै खुकुरी नै हानिहाल्ने, गोली हानिहाल्ने, होइन, तपाईँलाई लगेर कुट्ने अनि प्राण पनि जान नदिकन जमिन पनि पुर्ने अवस्था छैन। हिजो त त्यसो पनि गरियो नि त, एउटा पत्रकार समाउने, मरणान्त हुने गरी कुट्ने, अनि उसको शरीरमा प्राण रहँदै मुटु ढुकढुक गरिरहेको बेलामा खाल्डो पुरिएको घटना छ नि त, हामी सम्झ्यौँ हिजो अस्तिको कुरा हो। आज त्यो दुर्दशा चाहिँ हामीले भोग्नु परेको छैन, तर व्यावसायिक रूपमा तपाईँले फ्री मुभमेन्टमा काम गर्ने जुन तपाईँको परिकल्पना गर्नुहुन्छ, आशा गर्नुहुन्छ नि, त्यो आज पनि छैन। किन छैन भन्दाखेरि मैले सधैँ चर्चा गर्ने गरेको एउटा कुरा के भने मेजर कुरा, पत्रकारहरू राजनीतिक दलको सदस्य हुनुहुँदैन प्राविधिक रूपमा। हामीले आफैमाथि आफैले सङ्कट निप्त्याएको छ, यो एउटा महत्त्वपूर्ण कुरा हो। जस जुन मैले राजनीतिक दलले सङ्गठित रूपमा पत्रकारहरूलाई चाहिँ भारतीय संस्थामा राखेको छ, विभिन्न नामका छन्, मैले नाम भन्नै पर्दैन। ती सङ्गठनहरू राजनीतिक दललाई किन चाहिएको, अथवा पत्रकारहरूलाई राजनीतिक दलको एउटा अङ्ग हुनु किन परेको? यो सङ्कट पत्रकारितामा सधैँको चुनौती हामीले नै सिर्जना गरेका छौँ, अर्थात् हामीले आफ्नै टाउकोमा खस्ने गरी आफूले तरवार झुन्ड्याएका छौँ। एउटा कुरा, हामीले स्वतन्त्रतालाई त्यही क्वेसन गरेका छौँ, आफ्नो स्वतन्त्रतालाई आफैले क्वेसन गराएको छौँ। एउटा कुरा, अर्को कुरो तपाईँको सेल्फ सेन्सरसिप छ, हेर्नुहोस् त्यो कस्तो सेल्फ
सेन्सरसिप, राजनीतिक आबद्धतासँग गएर जोडिहाल्यो मेरो पार्टीसँग अथवा मेरो नेतासँग म निकटको विचारसँग जोडिएको समाचार भनेर
त्यहाँनिर प्रश्न भइहाल्यो। अब त्यसको प्रभाव धेरै ठुलो छ, अहिले हामी छोटो समयमा त्यसको प्रभावको पनि व्याख्या गर्न सक्दैनौँ, अनुमान गर्न सक्दैनौँ, अनुमान गर्न सकिन्छ तर व्याख्या गर्न समय लाग्छ होइन। अब अर्को तपाईँको सेल्फ सेन्सर छौँ हामी पत्रकारहरू, एउटा त यो राजनीतिक संलग्नताले, अर्को व्यक्तिगत रूपमा भएका कमी कमजोरीले, कसैलाई लोभ लालचले, कसैलाई तपाईँको चाहिँ डरले हुन्छ नि, विभिन्न ठाउँमा भएका साना साना घटनाहरूले, अथवा तपाईँको अवैधानिक रूपमा व्यापार गर्ने व्यवसाय गर्ने विभिन्न मानिसहरूले, इलिगल काम गर्ने मानिसहरू समुदायबाट पत्रकारहरूले थ्रेट हुन्छ सधैँ, त्यो कारणले पनि तपाईँको सेल्फ सेन्सर भएको कुरा छ। यो सेल्फ सेन्सरसिप भनेको चाहिँ तपाईँले पत्रकारहरूको बिचमा इन्ट्रेक्सन गर्ने, पत्रकारको चाहिँ छात्र सङ्गठन, पत्रकार महासङ्घ, अथवा तपाईँको मिडिया अर्गनाइजेसन स्वयंले आफ्नो सदस्यहरूलाई, आफ्नो काम गर्ने सदस्यहरूलाई आत्मबल बढाइदिने, उनलाई चाहिँ असुरक्षाबाट जोगाउँदै जोगाउँदै ल्याउने, सुरक्षित हुने वातावरण बनाइदिने उपायहरूमा उनलाई ट्रेन गर्ने, यो सब गऱ्यो भने मैले भनेको दोस्रो पार्ट जुन सेल्फ सेन्सरसिप छ यो घटाउन सकिन्छ, यो स्थायी चिज होइन। तर सबभन्दा ठुलो च्यालेन्ज र सङ्कट भनेको चाहिँ दलीय संलग्नता नै हो,
दलीय संस्थाहरूमा आबद्ध हुने, आश्रय लिने, त्यही विचार त्यहाँनिर आफ्नो कर्ममा, पत्रकारिता कर्ममा पोख्नु,
प्रकट गर्ने, त्यसले गर्दाखेरि हामी सधैँ सङ्कटमा भइराख्नु पर्ने मूल कारण चाहिँ यही हो मैले देखाएँ। तर मैले भनेको कुराहरू धेरै साथीहरूलाई मन पर्दैन, हेर्नुहोस्, किनभने त्यो मन परेको छ उहाँहरूलाई राजनीतिक दलसँग समय हुनलाई, हेर्नुहोस्।
पत्रकारितालाई लाभ र हानिको कोणबाट हेर्दाखेरि ती कुराहरू सही लाग्छ नि त, फेरि
पत्रकारितालाई हो त, पत्रकारिता तपाईँ व्यावसायिक पत्रकारिता गर्ने हो भने त तपाईँ कम्तीमा पत्रकारिता हुनु पऱ्यो नि कम्प्लिटली, होइन? तपाईँले सबै थोक गर्ने अनि म पत्रकार पनि हुँ भनेको पत्रकारिता पत्रकार होइन नि त।
यो दण्डहीनताको सन्दर्भ जोड्दै गर्दा त्यस्ता घटनाहरूले यी सही पत्रकारहरू मारिएको अथवा उनीहरूका परिवारले न्याय नपाएको सन्दर्भ त्यहाँनिर गएर ठोकिन्छ नि, जस्तो पत्रकार कम थियो ठेकदार बढी थियो त्यसकारण ऊ मारियो भन्ने खालका नजिरहरू यो बिचमा धेरै आयो नि, त्यसले पनि यो दण्डहीनतालाई अलिकति
फाटाफुट्ट तपाईँले भनेको कुरो पनि छ, म पार्टिकुलर यो भन्नु चाहिँ म भन्न सक्दिनँ होइन, किनभने त्यसको सबै तथ्य तथ्याङ्क मसँग छैन। तर जसरी कतिपय ठाउँमा भएको चर्चाहरू पत्रकारहरूको बिचमा अन्तर्क्रिया हुँदाखेरि फलान फलानु केसमा चाहिँ अलिकति पत्रकारिता पेसाभन्दा पनि व्यक्तिगत संलग्नता, व्यक्तिगत कमी कमजोरीहरू, कतिपय ठाउँ चरित्रगत कुराले पत्रकारहरू भिक्टिम भएको है, आनी बानी आदतले पनि पत्रकार भिक्टिम भयो भन्ने कुरो पनि आएको छ, हेर्नुहोस्। त्यो चाहिँ अब स्थानीय तहबाट निराकरण गर्नुपर्ने कुरा हो, होइन, त्यसलाई मूल विषय बनाउनु हुँदैन। तर सबै पत्रकारहरूको ले भएको जोखिम क्षति चाहिँ यी सबै जेनरलाइज गर्न सकिन्न, त्यो चाहिँ केस वाइज अलग अलग छन्। अब तपाईँको चाहिँ नि दलीय संलग्नताको कारणले अर्को विचारको पत्रकारमा जुन किसिमको हिट भयो विगतमा, त्यहाँ चाहिँ क्राइम भएको छ, एउटा पत्रकार भनेर परिचय भएको सङ्गठनले अथवा समुदायले अर्को विचार भएको पत्रकारमा जुन किसिमको हिंसात्मक आक्रमण भएको छ नि, ज्यानै मिल्नेसम्मको, त्यो त अपराधको कोटीमा पर्नु पऱ्यो नि त,
दण्डित हुनु पऱ्यो,
हुनु पऱ्यो। अब अहिले शान्ति प्रक्रियामा साइन गरेपछि सबै प्रक्रियाहरू, सबै अपराधहरू, सबै तपाईँको चाहिँ हिंसात्मक क्षति दमनको जुन घाउहरू छ त्यो सबै एकैचोटि निको भयो भनेर चाहिँ नि त्यसलाई हिसाब किताब मिलाएको त मान्न मिल्दैन, त्यसलाई इन्भेस्टिगेसन हुनै पर्छ। तपाईँ भन्नु डेकेन्द्र थापा एउटा चर्चित केस हो, नवराज शर्मा प्रसन्त कालीकोटको, होइन, अब देवराज आचार्य डी कौडिन्य झापामा आर्मी क्याम्पमा यातना पाएर, यस्ता कयौँ उदाहरणहरू छन् होइन, जस्तै ज्ञानेन्द्र खड्गाको कुरा गर्नुहोस् हो कि होइन, बिरेन सागको कुरा गर्नुहोस् होइन, उमा सिंहको कुरा गर्नुहोस्, यी सबै केसहरू, महेश्वर पहाडीको मिलन नेपालीको कुरा गर्नुहोस्, यी सबै केसहरूलाई तपाईँ एउटा गरेर इन्भेस्टिगेसन गर्नुभयो भने त्यहाँ पीडक पक्ष अहिले पनि अस्तित्वमा छ, जवाबदेहिता उसको अझै बाँकी छ,
जसले हिजोका दिनमा जिम्मेवारी लिएको थियो,
जिम्मेवारी लिएको थियो होइन, त उनीहरूले जवाब दिनु पऱ्यो, उनीहरू पनि त्यो दोषबाट मुक्ति हुनु पऱ्यो क्या, अनुसन्धान गरेर तपाईँले त्यसलाई टुङ्ग्याउनु भयो भने त ऊ पनि एउटा लेभलमा गएर उसको हिसाबबाट मुक्त हुन्छ नि त, अथवा जेल बस्ला अथवा क्षतिपूर्ति दिला कुनै न कुनै रूपले ऊ पनि फर्स्ट एड हुन्छ नि, तर फर्सेट नभइकन रहिरहने भयो कि महालेखाको प्रतिवेदन जस्तो हेर्नुहोस्
कलङ्कित भइरहेको
जीवनभरि जसले थाहा पाएछ फलानु यसरी गरिरहेको थियो
यता दण्डहीनता मौलाइराख्यो उतातिर ऊ कलङ्कित
भइरहेको हेर्नुहोस् अब मैले एउटा तपाईँको कस्तो भयो भने यो कस्तो नाम बुझ्छ मैले यो सिन्धुपाल्चोक एकजना थापाजी ए बुढा थियो कि उनकी छोरी एउटा स्कुलमा पढ्थिन् होइन त्यहाँ जाँदाखेरि चाहिँ नि उनलाई आफ्नो पिताजी मारिएको कुरो थाहा रहन्छ त्यो दिनसम्म जुन दिन एउटा कार्यक्रममा स्कुलको कार्यक्रममा म पनि गएको थिएँ त्यहाँ शिक्षा मन्त्री थिए सायद अग्नि सापकोटा त्यतिखेर होइन हामी सँगै बसिरहेको थियौँ उनको पिताजी इन्काउन्टरमा मारिएको भनेर उनी हुनु चाहिँ उनी माओवादी तर्फका रहेछन् पत्रकारिता नै गरे तर त्यता द्वन्द्वको काममा बसेका पत्रकार गुप्तचरी गर्यो भनेर सरकारको तर्फबाट मारिएका रहेछन् त्यतिखेर त्यति वर्षसम्म उनको नानीलाई आफ्नो पिताजी मारिएको थाहा रहन्छ त्यहाँ प्रसङ्गवश कसैले भन्यो र नानीले त्यहाँ सामान लगाएर भयो हेर्नुहोस् द्वन्द्वको घाउ हेर्नुहोस् र पछि उनलाई फेरि स्कुल पठाउनको लागि एक महिनासम्म मिहिनेत गर्नु पऱ्यो हामीले
काउन्सिलिङ गर्नु पऱ्यो
हेर्नुहोस् त्यो त मैले आफैले भएको एउटा केस मैले यहीँ काठमाडौँमा भएकोले नजिकबाट देखेको त्यस्ता कति छन् कति छन् यहाँ हेर्नुहोस् यो त पत्रकारिताको सानो समुदायको कुरा गर्दैछु म तपाईँको त्यो 18,000-19,000 मान्छे मरेको केसमा तपाईँले एउटा एउटा चाहिँ इन्भेस्टिगेसन गर्नु भने के होला स्थिति अनि त्यसपछि अनुसन्धान नगर्ने ए शान्ति प्रक्रियामा हामी आयौँ सिद्ध सबै कुरा भन्ने होइन तपाईँको जाने त्यो त्यो सारा कुरो गर्नको लागि दिएका आश्वासनहरू पुरा नगर्ने असफल हुँदै जाने हेर्नुहोस् अब यो यो कस्तो होला समाजमा यो कस्तो किसिमको घाउ बसेर बोकेर बसिहाल्यो भनौँ न यो केही पनि हेर्नु नभन्ने आयो गरेर बन्ने काम गर्न नपाउने काम नगरे पनि हुने जवाबदेहिता जवाबदेहिता त एकदमै कहीँ पनि देखिएन क्या त्यस कारण यसको प्रभाव पत्रकारितामा छ अब पत्रकारितामा तपाईँको यो राजनीतिक संलग्नता बाहेकको चाहिँ एउटा तपाईँको त्यो द्वन्द्वको जुन अवशेष हो आज पर्यन्त त्यो ट्राभल गरिरहेको छ पत्रकारिता पेसामा
राजनीतिक रूपमा प्रतिबद्धता आयो र राजनीतिक प्रतिबद्धताले काम गरिदियो भने त कम भएर जान्छ नि यहाँनिर सबैभन्दा समस्या त राजनीति प्रतिबद्धतै रह्यो
विशेष
राजनीति पार्टीहरूको प्रतिबद्धता अनुसारको व्यवहार देखिएन नि त
विश्वसनीय त खै त तपाईँले एउटा केस गर्छु भनेको कुरो गरेर फते गरेको भए पनि तपाईँले भनेको कुरा पत्याउने त भन्ने नगर्ने होइन फेरि एउटा मात्रै पार्टी एउटा मात्रै राजनीतिक दल एउटा मात्रै नेताको कुरा भएन क्या यो त पार्टीको साइनबोर्ड झन्डा घोषणा पत्र मान्यता मूल्यहरू फरक फरक हुने प्रवृत्ति चाहिँ एउटै हुने हामी भोगिरहेको छौँ आजसम्म
होइन
अनि
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरीका यी अनुभवले पनि नेपाली प्रेस कुन परिस्थितिबाट गुज्रियो र अहिले कस्ता कस्ता चुनौती सामना गरिराखेको छ भन्ने छर्लङ्ग पार्छ जुन पीडा र अनुभूति हामी फ्रिडम चौतारी पोडकास्टमा निरन्तर समेटिराखेका छौँ हामी निरन्तर द्वन्द्वकालीन घटनाको पृष्ठभूमिमा उभिएर दण्डहीनता अन्त्यका लागि राज्यले केही त पहल गरोस् भनिराखेका छौँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राज्यले व्यक्त गरेको प्रतिबद्धता पूरा गर्न गराउनका लागि दबाव पनि दिइरहेका छौँ दण्डहीनता अन्त्य गर्ने र पीडकलाई दण्डित गर्ने प्रश्नमा राज्यका निकायहरू दुई द्वन्द्वकालीन आयोग अनि राष्ट्रिय मानवाधिकार आयोग लगायतको भूमिका पनि खोजिरहेका छौँ पत्रकारिता क्षेत्रमाथि भएका गैर न्यायिक हमलाको सत्य तथ्य पत्ता लागोस् अनि पीडित परिवारलाई न्याय दिन आवश्यक दबाव परोस् भन्ने खबरदारी पनि गरिरहेका छौँ द्वन्द्वकालमा मारिएका पत्रकारका छोराछोरी र आफन्तको आवाज पनि समेटिरहेका छौँ सँगसँगै हामीहरू पीडित परिवारलाई कानुनी तथा मानवीय सहायता जुटाउने वातावरण बनाउने प्रयासमा पनि निरन्तर लागिरहेका छौँ फ्रिडम फोरमको प्रस्तुति फ्रिडम चौतारी पोडकास्टमा यो हाम्रो खबरदारी र बहस पैरवी निरन्तर जारी रहनेछ